घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 110.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थाल्यो।
सुदूरपश्चिम प्रदेश सरकारले विदेश जाने युवाहरूका लागि भाषा प्रशिक्षण दिने कार्यक्रम ल्यायो।
सवारी साधनहरूको दुरुपयोग नगर्न बझाङका प्रमुख जिल्ला अधिकारीको निर्देशन।
कैलालीको भजनी नगरपालिका वडा नम्बर 5 का बासिन्दा 50 वर्षदेखि लालपूर्जा विहीन।
दार्चुलाको गोकलेश्वर विमानस्थल विगत 26 वर्षदेखि गौ चरणमा परिणत।
कञ्चनपुरको बेतकोट नगरपालिकामा छाला प्रशोधन केन्द्र सञ्चालनमा।
र कैलालीको गोदावरी नगरपालिकामा गोदावरी राजधानी कप फुटबल प्रतियोगिता हुने।
कहिले?
अहिले त नै।
अनि कहिले? अहिले नै।
अझै सुरसार छैन। अनि कहिले त?
अहिले त नै।
हैन, अनि कहिले त?
अहिले त नै।
अनि कहिले हो त?
कहिले हो त अनि?
अहिले त नै।
कति सोध्या होलान्?
आ बुढा, सोध्ने सोध्दै गर्छन्। हाम्रो योजना छँदैछ लैन।
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
अब समाचार क्रम विस्तारमा। एसियाली विकास बैंक एडिबीको सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका 3 नगरपालिका र 1 उपमहानगरपालिकामा सञ्चालित 9 अर्ब रुपियाँको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको छ। चालु आर्थिक वर्षमा कञ्चनपुरको भीमदत्त नगरपालिका ₹5 करोड, शुक्लाफाटा नगरपालिकामा ₹2 करोड 13 लाख, गोदावरी नगरपालिकामा ₹3 करोड र धनगढी उपमहानगरपालिकामा ₹6 करोडका ससाना योजना अगाडि बढाइएको आयोजना कार्यान्वयन इकाइ धनगढी शाखाका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले जानकारी दिनुभयो। ठुला आयोजना निर्माणको कार्य यस वर्षदेखि सुरु हुने बताउँदै उहाँले आयोजना सुरु भएको 2 वर्षसम्म लागत रकम र नमुना बनाउनमै बितेको बताउनुभयो। 4 वटै नगरपालिकामा सड़क तथा नाला निर्माण, एकीकृत फोहोर मैला व्यवस्थापन क्षेत्र निर्माणको कार्य अगाडि बढाइएको बताउँदै उपव्यवस्थापक बुढाथोकीले अबको 3 वर्षमा निर्माण सम्पन्न हुने बताउनुभयो। कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा आधुनिक शैलीका कार्यालय भवन बनाउनका लागि ठेक्काको सम्पूर्ण तयारी पूरा भएको छ। ठेक्काका लागि ब्याङ्कबाट बाधा अवरोध नभएको पत्र नो अब्जेक्सन लेटरको पर्खाइमा रहेको उपव्यवस्थापक बुढाथोकीले बताउनुभयो। कैलालीको धनगढीमा 10.2 किलोमिटर र गोदावरीमा 16.9 किलोमिटर सडक निर्माण गर्न थालिएको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा निर्माण हुने 8 किलोमिटर सडक र नालाको निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाइएको छ। एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाटा र गोदावरी नगरपालिकामा अन्तिम चरणको लागत अनुमान र नमुनाको कार्य सकिएको छ। आयोजना सञ्चालन भएका 4 वटै नगरपालिकामा दीर्घकालीन शहरी विकास योजना र जग्गा एकीकरणको कार्य समेत भइरहेको छ। आयोजना सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकाका लागि 3 अर्बका दरले, गोदावरी नगरपालिकाका लागि ₹2 अर्ब र शुक्लाफाटा नगरपालिकाका लागि ₹1 अर्ब रकमको व्यवस्था गरिएको छ। तीमध्ये ठुला आयोजना सञ्चालनका लागि ₹7 अर्ब र कार्य सम्पादनमा आधारित कार्यक्रमका लागि ₹2 अर्ब बजेट विनियोजन गरिएको छ। ठुला आयोजनाका लागि एसियाली विकास बैङ्कले कुल रकमको 70.8%, नेपाल सरकारले 28.8% र नगरपालिकाले 0.4% रकम बेहोर्ने सहमति भएको छ। यसै गरी कार्य सम्पादनमा आधारित कार्यक्रमका लागि एसियाली विकास बैङ्कले 80%, नेपाल सरकारले 15% र नगरपालिकाले 5% रकम बेहोर्ने भएका छन्। आयोजना अन्तर्गत नगरपालिकामा भौतिक पूर्वाधार निर्माण, व्यवस्थित शहरी विकास कार्यक्रम, कार्य सम्पादन मूल्याङ्कनमा आधारित योजना, मागमा आधारित योजना, वातावरण मैत्री योजना, लैङ्गिक बजेट, सडक बत्ती, सडक सुधार, कर्मचारी क्षमता विकास लगायतका कार्य 5 वर्षभित्र पूरा गर्ने गरी योजना सञ्चालन गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डका फोहोर मैला व्यवस्थापन स्थल, कार्यालय भवन, सडक र ढल 50 वर्षभन्दा बढी टिकाउ हुने अनुमान गरिएको छ। सेप्टेम्बर 2017 सञ्चालन भएको आयोजना सन् 2022 सम्पन्न हुनेछ।
रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउने दावी गर्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले विदेशमा युवाहरूलाई पठाउनका लागि भाषा प्रशिक्षण दिने कार्यक्रम ल्याएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वैदेशिक भाषा प्रशिक्षण दिने कार्यक्रम ल्याएको हो। सामाजिक विकास मन्त्रालयले कोरियन र जापानिज भाषा सिकाउनका लागि 35 लाख विनियोजन गरेको छ। 35 लाखको वैदेशिक भाषा प्रशिक्षण दिन धनगढीकै स्टार प्रालीसँग सम्झौता समेत भइसकेको छ। वर्तमान सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लगाइरहेका बेला विदेश पठाउन प्रोत्साहन दिने किसिमले उक्त कार्यक्रम ल्याइएको धनगढीका युवा केशव विष्टले बताउनुभयो। उहाँले सुखी नेपाली समृद्ध नेपालको नारालाई अवमूल्याङ्कन गर्न उक्त कार्यक्रम ल्याइएको भान भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि मजदुरीका लागि भारत लगायतका देशमा जानुपर्ने बाध्यता हटाउने भाषण गर्दै आउनु भएको छ। तर सामाजिक विकास मन्त्रालयले युवाहरूलाई विदेश पठाउन भाषा नै सिकाउने योजना ल्याएपछि प्रदेश सरकारको नियतमाथि नै प्रश्न खडा भएको धनगढीकै अर्का युवा रमेश अवस्थीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश अहिले पनि युवाहरूको विदेश पलायनले हैरान भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा त चाडपर्वको समय बाहेक अन्य समयमा वृद्ध वृद्धा र बालबालिकाहरू मात्रै भेटिने समस्या रहेको छ। यस्तो अवस्थामा युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गराउने योजना ल्याउनुको सट्टा उल्टै युवालाई विदेश पठाउने कार्यक्रम ल्याउनु गलत भएको डडेधुरा अमरगढीका दिनेश पाण्डेको भनाइ छ। यता सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन बहादुर हमालले भने उक्त कार्यक्रम मन्त्रालय आफैले छनौट नगरी संसदबाट पास भएर आएको योजना भएको बताउनुभयो। उहाँले रोजगारीका लागि विदेश जानेहरूलाई रोक्न सक्ने अवस्था निकै कम भएकाले भाषा सिकेर विदेश जाउन् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याएको पनि बताउनुभयो।
स्वदेशमा उत्पादित सिमेन्टलाई बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ। यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकोमा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीहरूले बताएका छन्। नेपालका सिमेन्ट उद्योगले बजारको माग अनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ। दाङ स्थित सोनापुर मिनरल एन्ड आयल प्रालीका सञ्चालक श्याम तायलले सिमेन्ट उत्पादनका क्षेत्रमा पछिल्लो पटक नेपालमा भएको उपलब्धि भारतीय सिमेन्ट आयात रोकिएको बताउनुभयो। उत्पादन गर्ने कम्पनी अनुसार सिमेन्टको गुणस्तर पनि फरक फरक हुने गरेको बताइएको छ। नेपालमा हाल सञ्चालनमा रहेका 50 भन्दा बढी सिमेन्ट उद्योगले दैनिक झण्डै 20,000 टन सिमेन्ट उत्पादन गरिरहेको अनुमान गरिएको छ। नेपालका दाङ, भालुवाङ, भैरहवा, हेटौडा, मिर्चैया, हिले, नवलपरासी, उदयपुर लगायतका क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्। यस क्षेत्रमा नेपाली सिमेन्ट प्रतिबोराको बजार मूल्य हाल ₹760 छ। कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरी प्रसाद अरियालले भन्सार नाका हुँदै विक्रमसम्म 2074 भारतीय सिमेन्ट आयात भएकोमा त्यसपछि आयात बन्द भएको जानकारी दिनुभयो। सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर, भ्याट, भन्सार र अन्तशुल्क लाग्ने गरेको छ। स्वदेशमा उत्पादित सिमेन्ट सुदूरपश्चिम प्रदेशमा आयात नहुँदा 2074 अघिसम्म यस क्षेत्रमा निर्माण गरिने भौतिक संरचनामा भारतबाट आयात हुने सिमेन्ट प्रयोग गर्ने गरिएको थियो।
बझाङमा सरकारी सवारी साधनको व्यापक दुरुपयोग भइरहेको भन्ने जनगुनासो आउन थालेपछि बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सार्वजनिक बिदाको दिन र अनावश्यक रूपमा सरकारी सवारी साधन प्रयोग नगर्न तथा सवारी साधनहरूको दुरुपयोग नगर्न जिल्लाका सबै स्थानीय तह र सबै सरकारी कार्यालयहरूलाई लिखित रूपमा पत्रचार गर्नुभएको छ। सोमबार मात्रै जिल्ला आयुर्वेद औषधालयको C1B 371 नम्बरको मोटरसाइकल सदरमुकाम चयनपुरको रिङ रोडमा दुरुपयोग भएको भन्ने थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफै सडकमा पुगेर उक्त मोटरसाइकल तत्काल रोक्न लगाउनु भएको थियो। विगत एक हप्तादेखि नै उक्त मोटरसाइकल रिङ रोडमा सिक्नका लागि प्रयोग गरिँदै आएको स्थानीयको भनाइ थियो। यस्तै बझाङ जिल्लाका 12 स्थानीय तहका जनप्रतिनिधिहरूका लागि खरिद गरेको मोटरसाइकल तथा सवारी साधन बढी दुरुपयोग हुने गरेको भन्ने जनगुनासो आउन थालेपछि स्थानीय तहलाई समेत पत्रचार गरिएको छ। बिना लाइसेन्स मोटरसाइकल चलाउने आफ्ना आफन्त कार्यकर्ता र छिमेकीलाई सरकारी मोटरसाइकल दिएर दुरुपयोग गर्ने भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बझाङले सरकारी सवारी साधनको दुरुपयोग नगर्न भन्दै पत्रचार गरेको हो। जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तहसम्म यस्तो पत्र पुगेपछि केही जनप्रतिनिधिहरू अन्यलमा परेका छन्। वडा अध्यक्षका लागि खरिद गरेका मोटरसाइकलहरू अहिले धेरै जस्तो वडा कार्यालयहरूले जिल्ला प्रशासन कार्यालय उक्त पत्रचारपछि वडामा नै थन्काएको पाइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले 30 अर्ब बजेट ल्याउने तयारी गरिरहेको बताएसँगै आम सर्वसाधारण तथा व्यापारी व्यवसायहरूमा अहिले त्यो कुराले चर्चा पाएको छ। उनीहरू बजेट ल्याउनभन्दा प्रदेश सरकारले ल्याएको बजेटलाई कार्यान्वयनको पक्षमा जोड दिनुपर्ने बताउँछन्। चालु आर्थिक वर्ष 2075-76 प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रमहरू परम्परागत हुँदा बजेट सही रूपमा प्रयोग हुन नसकेको जानकारहरू बताउँछन्। थप जानकारी सहित कैलालीबाट सहकर्मी निर्मला खनायतले तयार पार्नु भएको यो रिपोर्ट।
मध्यकालीन खर्च संरचना बाटो रहेको छ, त्यसलाई अङ्ग्रेजीमा मिड टर्म एक्सपेन्डिचर प्लान भन्छ। त्यो अनुसारले P1 P2 पढेका आयोजनाहरू मात्रै हामी लिन्छौँ र अझै P1 पढेका कार्यक्रमहरू मात्रै हामी पार्थिकमा राख्छौँ र P2 पढेका हुने जुन कार्यक्रमहरू छन् हामी प्रोजेक्ट ब्याङ्कमा राख्छौँ। अहिले प्रदेश सरकार प्रोजेक्ट ब्याङ्कको कार्यक्रम गरिरहेको छ।
उहाँ हुनुहुन्थ्यो सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री छपत बोहरा। आउँदो वर्षको बजेटको नीति तथा कार्यक्रम तयार पारिरहेको बताउनु हुँदै विगतमा संयन्त्र अभावका कारण बजेट ल्याउँदा केही समस्या भएको भए पनि प्रदेश सरकार आउँदो वर्षको लागि सबैसँग छलफल गरेर नीति तथा कार्यक्रम तय गर्ने बताउनुहुन्छ। आर्थिक वर्ष 2076-77 लागि प्रदेश सरकार 30 अर्ब बजेट ल्याउने तयारीमा रहेको समेत अर्थमन्त्री बोहरा बताउनुहुन्छ। उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीले भने बजेट ल्याउनु भन्दा प्रदेश सरकारले बजेटको सही रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुहुन्छ। विगतका दिनमा बजेट अभावका कारण विकास हुन नसकेको भए पनि प्रदेश सरकारले अहिले बजेट पाएर पनि यथोचित रूपमा खर्च गर्न नसकिरहेको उहाँको गुनासो छ।
कुनै ठोस प्रोजेक्टहरूमा लगानी पर्यो, हामीले भन्दा पर्यटनको त्यत्रो सम्भावना अब त्यसलाई कार्यान्वयन गर्नु पर्यो, त्यस्ता पूर्वाधारहरू बन्नु पर्यो जसले गर्दा चाहिँ साँच्चै नै हाम्रो सुदूरपश्चिम प्रदेशले सबै चिजमा चाहिँ समृद्ध होस् र निजी क्षेत्रको हिसाबले हामी चाहिँ अहिलेसम्म हाम्रो सुदूरपश्चिममा एउटा औद्योगिक क्षेत्र पनि नभएको होइन, औद्योगिक क्षेत्रको निर्माण हुनु पर्यो र त्यसले चाहिँ कार्यान्वयन हुनु पर्यो।
सुदूरपश्चिम प्रदेशमा पर्यटन र उद्योगको क्षेत्रमा ठुलो सम्भावना भए पनि विगतमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेश सरकारले यसतर्फ ध्यान दिन नसकेको उहाँ बताउनुहुन्छ। प्रदेशलाई समृद्ध बनाउनु छ भने आगामी बजेटमा औद्योगिक क्षेत्र निर्माणलाई विशेष प्राथमिकता दिनुपर्ने अध्यक्ष बोगटीको सुझाव रहेको छ। यसका साथै विकास निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण योगदान हुने भएकोले निजी क्षेत्रलाई आकर्षित गर्ने खालका नीति कार्यक्रम ल्याउन जरुरी रहेको उहाँ बताउनुहुन्छ। आफूहरूले गत वर्ष पनि बजेट ल्याउँदा प्रतिपक्ष भन्दा सहकर्मी भएर भूमिका निर्वाह गर्दा पनि सुनवाई नभएको प्रतिपक्षी दलका नेपाली काङ्ग्रेसका नेता तथा प्रदेश सभा सदस्य रणबहादुर रावल बताउनुहुन्छ। उहाँ प्रदेश सरकारले गत वर्षबाट सिकाइ गरेर आगामी बजेटका लागि सबैसँग छलफल गरेर नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताउनुहुन्छ।
योजनाहरूको छनौट गर्दाखेरि पनि बहुतै विधिसम्मत गर्नुपर्छ र समन्वय राम्रोसँग गरेर बनाउनु पर्ने। बजेट बनाउँदाखेरि विधि विधानलाई मान्यता दिएनौ, त्यो अनुसारको अनुसार कार्यविधि बनाएनौ, त्यो कार्यविधि अनुसार कानुन त काम गरेनौ भनेपछि यसले दुर्गामी प्रभाव पार्छ। सुदूरपश्चिम प्रदेशको उन्नति प्रगतिमा ठुलो ह्रास आउने सम्भावना छ, त्यसैले उहाँहरू जिम्मेवार तरिकाले अगाडि बढ्नुपर्छ। यसबाट शिक्षा लिएर अगाडि बढ्न सके राम्रो हो।
बजेट बढी ल्याउनु मात्र खुसीको कुरा होइन। नास्ट कलेजका प्राध्यापक तथा अर्थविद शिवहरि मुठभरि भन्नुहुन्छ, चालु आर्थिक वर्षको पुँजीगत बजेटको अवस्था हेर्ने हो भने निराशाजनक रहेको पाइन्छ। आर्थिक वर्षको अन्त्यतिर हतारमा विकास निर्माणका काम गर्ने परिपाटीको अझै अन्त्य नभएको भन्दै उहाँ आउँदो बजेटमा समाजमा न्यून आय स्तर भएका व्यक्तिहरूलाई लक्षित गरेर बजेट ल्याउनु पर्ने सुझाउनुहुन्छ।
कामहरू हुन्छन् त्यो सबै गुणस्तरहीन काम हुन्छन् होइन, बजेट बढेको त राम्रो कुरा हो, बजेट बढ्ला र बजेट कस्तो हुनुपर्छ भन्नुमा त जनमुखी हुनुपर्छ। समाजको निम्नतम न्यूनतम आयवर्गीय मानिसहरूलाई बढी भन्दा बढी लाभान्वित गरेर उहाँहरूलाई कसरी उहाँहरूको आय स्तर बढाउन सकिन्छ, कुन क्षेत्रमा लगानी गर्यो भने त्यो गरिबी न्यूनीकरण हुन्छ, त्यस्तो क्षेत्रहरूमा बढी लगानी गर्नुपर्छ र प्रत्येक रुपियाँको उत्पादकत्व गरेर खर्च गर्ने बानी बसाल्नुपर्छ।
अर्थमन्त्री बोहरा गत वर्ष संयन्त्र अभावका बीच प्रदेश सरकारले 25 अर्ब 6 करोड रकमको बजेट ल्याएको भए पनि आउँदो वर्षका लागि भने सबैसँग छलफल गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताउनुहुन्छ। आगामी वर्षको बजेटका लागि सबैबाट आएका सुझावलाई लिएर प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने उहाँ बताउनुहुन्छ।
सबै दाजुभाइ तथा बहिनीहरूबाट यो राय सल्लाह र सुझावको लागि अर्थ मन्त्रालयको आर्थिक मामिला तथा योजना मन्त्रालयको वेबसाइट रहेको छ, त्यहाँमा तपाईँहरूको अमूल्य सुझाव राखिदिनु अनुरोध गर्न चाहन्छु। अब बजेटको तर्जुमा गरिराखेका छौँ। सबै जिल्ला जिल्लामा गएर हामी स्थानीय तह, बुद्धिजीवी, व्यवसायी र सबैसँग हामी परामर्श गरेर बजेट अन्तिम निचोडमा जाँदैछौँ। हामी बजेटलाई सन्तुलित रूपमा र बजेटलाई अझै परिष्कृत गरेर र विशेष खालको बजेट ल्याउने प्रदेश सरकार लागि परेको छ।
उहाँ अहिले प्रदेश सरकार प्रोजेक्ट बैङ्कको काम गरिरहेको बताउनुहुन्छ। सबैबाट आएको सल्लाह सुझावलाई लिएर प्रदेश सरकारले जेठ 15 गतेभित्र स्पष्ट नीति तथा कार्यक्रम केन्द्र सरकारलाई प्रस्तुत गर्ने तयारी रहेको उहाँ बताउनुहुन्छ। गत वर्ष प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम अधिकांश कार्यकर्ता खुसी पार्न ल्याएको धेरैको गुनासो छ, जसका कारण प्रदेश सरकारले अपेक्षित रूपमा आर्थिक प्रगति गर्न नसकेको उनीहरूको गुनासो छ। बजेटका लागि यदि सही नीति तथा कार्यक्रम तयार पार्न सकिएन भने त्यसले समग्र प्रदेशको उन्नति र प्रगतिमा प्रभाव पार्ने भएकोले अब जिम्मेवार तरिकाले प्रदेश सरकार अगाडि बढ्नु पर्नेमा सबै प्रदेशवासीको जोड रहेको छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा पालो भएको छ श्रोता विचारको। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कस्ता किसिमका नीति तथा कार्यक्रम ल्याउनु पर्ला भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
सरकारले कम से कम निर्वाचनका बेला घोषणा पत्रमा लेखिएका ती कुराहरूलाई कार्यान्वयन गर्नका निमित्त जनतासँग वचनबद्धता गरेका कुराहरू लागू गर्नु पर्थ्यो, पहिलो कुरा। दोस्रो कुरा, यो देशको गणतन्त्र लोकतन्त्र आइसकेपछि संविधानले लेखेका हक अधिकारका कुराहरू, आज आदिवासी, जनजाति, दलित, महिलाहरूका अधिकार जुन यो संविधानले लेखेका छन् ती कुराहरूलाई अध्ययन गरेर यो प्रदेश सरकारले कार्यान्वयन गर्नु पर्थ्यो, यो भइराखेको अवस्था छैन।
गणेश भट्ट। आर्थिक वर्षमा सबैको लागि हितको लागि कानुन व्यवस्थादेखि लिएर सरकारी नीति नियमहरूदेखि लिएर जनहितको लागि कानुन राम्रोसँग व्यवस्थापन गरिदिए राम्रो हुन्थ्यो होला।
करण कार्के। प्रदेश सरकारले सबभन्दा मेन त बाटोघाटो राम्रो बनाइदिए भए हुन्थ्यो। मेन भनेको बाटोघाटो चाहियो, मान्छेलाई नीति हुनु पर्यो, मेन भनेको त्यो विकासको मेरुदण्ड भनेको नै बाटो हो।
धिरापन्त हो, गरिब जनताहरूको लागि राहत पाउने किसिमको ल्याइदिए हुन्थ्यो भने बाटोघाटो, खाने पानी, स्वास्थ्य, शिक्षा लगायतका कुराहरू।
टेकेन्द्र जोशी। हाम्रो देशको आर्थिक स्थिति कमजोर रहेको हुनाले हाम्रो सरकारलाई राम्रो राम्रो विस्तृतहरू अवस्थाको सङ्केत गर्नु पर्यो। सरकारले गुणस्तरीय शिक्षा दिनु पर्यो सबै सेक्टरमा, जस्तै हेल्थ सेक्टरमादेखि लिएर कलकारखाना सबैमा व्यवस्थित ढङ्गले गए राम्रो हुन्थ्यो होला।
गङ्गा भट्ट। सरकारले जुन यो सुदूरपश्चिममा प्रदेश नम्बर 7 पहिले त शिक्षा स्वास्थ्यतिरको योजना तर्जमा गर्न सकेको भएपछि अगाडि बढ्न सक्थ्यो भन्ने हो। यो नीति कार्यक्रम पनि हेर्दाखेरि त्यति प्रकारको लागेन।
लक्ष्मण सिंह विष्ट। प्रदेश सरकारले भरोसम्म कृषि जन्य र के उद्योगमूलक चाहिँ कार्यक्रमहरू ल्याउनु पर्छ कि, पहिलो प्राथमिकता त्यसैमा दिनुपर्छ।
घटना विश्लेषण र विचार, शुक्ला फाटा समाचार। तपाईँले शुक्ला फाटा एफएम 99.4 मेगार्ज, बारासिङ्गा एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रवाई एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
सूचना सूचना सूचना। तपाईँको घर नजिक जनज्योति चोकमा लाइफ केयर फार्मेसी यही वैशाख 2 खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ फार्मेसी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क स्थान लाइफ केयर फार्मेसी, जनज्योति चोक, भाँसी, कञ्चनपुर। प्रोप्राइटर निर्मला जोशी। सम्पर्क नम्बर 98 48 74 20 44।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको उच्च शिक्षामा अध्ययनरत लक्षित समुदायका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति सम्बन्धी सूचना।
यस मन्त्रालयको आर्थिक वर्ष 2075-76 स्वीकृत वार्षिक कार्यक्रम अनुसार उच्च शिक्षामा अध्ययनरत लक्षित समुदायका विद्यार्थीहरूका लागि जय पृथ्वी बहादुर सिंह छात्रवृत्ति,
टीकाराम पार्की छात्रवृत्ति,
शहीद दशरथ छात्रवृत्ति,
कर्मचारी सन्तति शैक्षिक छात्रवृत्ति
र कर्मचारी शैक्षिक छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
आवेदन पेश गर्ने अन्तिम मिति जेठ 21।
आवेदन बुझाउने स्थान सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली। शिक्षा विकास निर्देशनालय सुदूरपश्चिम, दिपाइल, डोटी। सुदूरपश्चिम प्रदेशका 9 शिक्षा विकास तथा समन्वय इकाइहरू छात्रवृत्तिको प्रकार, कोटा छात्रवृत्ति, रकम छात्रवृत्ति प्राप्त गर्न दिइने निवेदनको ढाँचा, आवश्यक कागजात छात्रवृत्ति प्राप्त गर्न आवश्यक योग्यता आदि विषयमा विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट www.mosd.p7.gov.np हेर्न तथा डाउनलोड गर्न सकिनेछ।
साथै वैशाख 23 गतेको अन्नपूर्ण दैनिक पत्रिकामा समेत सूचना प्रकाशन गरिएको छ
र यस मन्त्रालयको सूचना पाटीमा समेत छात्रवृत्ति सूचनाहरू टाँस गरिएको छ।
उच्च शिक्षा महाशाखा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश।
के ल्याउनु भएको र भाउजू यतिका धेरै
के नै छ र नानी? यो घिउ हो,
यो फलफुल
हो। फलफुल हो नि, कति टाठी कति जाने कि मेरी भदै।
अनि यो राम्रोसँग राख्नुहोस् है, फुट्ला है, घरकै कुखुराको अन्डा हो है फेरि।
आमा यतिका अन्डा कहिले पो खाइसक्नु हो र भाउजू?
कति नै छ र नानी, यति त 4-5 दिनमा खाइहालिन्छ नि, एक उन्टा दिनदिनै खाँदा।
मलाई त अन्डा खानै मन लाग्दैन कि भाउजू।
पेटमा भएको बच्चाको लागि पनि खानु परेन नानी, म झन् अन्डै नखाने मान्छे। यो नानी पेटमा भएदेखि त खान थालेको, हेर्नु त कति टाँटी छ नानी।
स्वस्थ आमा र स्वस्थ बच्चाको लागि गर्भवती भएको बेलामा नियमित अन्डा खाऊ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सु आहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
सूचना सूचना सूचना।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगरको टेलिफोन सेवाको महसुल बुझाउँदा जरिवाना छुट सम्बन्धी सूचना।
नेपाल टेलिकमबाट ल्यान्डलाइन PSTN CDMA GSM सेवा प्रयोग गर्नुभएका ग्राहकहरूलाई यो सूचित गराइन्छ कि सेवा प्रयोग गरी बक्यौता बाँकी रहेका ग्राहकहरूले 2074 असार मसान्त सम्मको बुझाउन बाँकी बक्यौता महसुल रकम
यही वैशाख मसान्त भित्र बुझाएमा
सोअवधिमा लाग्ने सम्पूर्ण जरिवाना रकम सरकारी कर बाहेक छुट दिने व्यवस्था गरिएकाले यस कार्यालयको काउन्टरबाट बक्यौता रकम बुझाई फरफारक गर्न हुन अनुरोध गरिन्छ। साथै उक्त अवधिभित्र पनि बाँकी बक्यौता नबुझाएमा असुलीका लागि कानूनी उपचार अवलम्बन गरिने बेहोरा समेत जानकारी गराइन्छ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। बैतडीका महिलाहरू लोकसेवाको तयारी कक्षा लिइरहेका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कक्षाहरू निशुल्क रूपमा सदरमुकाम स्थित जगन्नाथ बहुमुखी क्याम्पस गोठाला पानीमा सञ्चालन भइरहेको छ। 30 खरिदार र 30 सुब्बाको गरी 60 कोटा भए पनि करिब 80 तयारी गर्दैछन्। दिउँसो घराइसी काम गरेर बिहान र साँझको समयमा निजामती सेवामा प्रवेशको लागि तयारीमा लागेको 65 गाउँपालिका 3 प्रिया चन्दले बताउनुभयो। निजामती सेवामा महिलाहरूको सहभागिता बढाउनका लागि यो कार्यको सुरुवात गरिएको व्यावसायिक विकास तथा परामर्श सेवा केन्द्र प्राली धनगढीका प्रबन्धक भूम अधिकारीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो। ग्रामीण क्षेत्रका महिलाहरू बजारमा बसेर पढ्न विभिन्न बाधाहरू आउने भएकोले बैतडीमा कार्यक्रम गरिएको अधिकारीले बताउनुभयो। प्रदेश सरकारको कार्यक्रम आफूले सञ्चालन गरिरहेको बताउँदै उहाँले बैतडीका महिलाहरू पनि सरकारी जागिरप्रति आकर्षित भएर सेवा प्रवेश गरून् भन्ने आयोजकहरूको लक्ष्य रहेको उहाँले बताउनुभयो। 3 सञ्चालन हुने कक्षाहरूमा प्राय जिल्ला सबै ठाउँका महिलाहरूको सहभागिता रहेको उहाँले बताउनुभयो। सबै स्थानीय तहहरूसँगको समन्वयमा उनीहरूलाई समावेश गराइएको उहाँको भनाइ छ।
यसैबीच सम्पूर्ण सरकारी सेवा घरदुलीमै दिने उद्देश्यले बैतडीका दुर्गम 2 गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजना गरिएको शिविर बैतडीको डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकामा सञ्चालन हुन लागेको हो। वैशाख 28 गते शनिबार, 29 गते आइतबार डिलासैनी गाउँपालिकाको रुद्रेश्वर र आगामी जेठ 1-2 गते दुर्गम सिगास गाउँपालिकाको गर्जेमा शिविर सञ्चालन हुने बैतडीका प्रमुख जिल्लाधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो। सरकारी सेवा घरदुलीमै पुर्याउने उद्देश्यसहित एकीकृत घुम्ती शिविर को आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ। शिविरमा जिल्ला प्रशासन कार्यालय बैतडीले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नेछ भने अन्य सरकारी कार्यालयहरूले पनि सेवा प्रदान गर्नेछन्।
कैलालीको बजनी नगरपालिका वडा नम्बर 5 कुसुमघाटका बासिन्दा 50 लाल पूर्जाविहीन भएका छन्। लाल पूर्जाबाट वञ्चित उनीहरूलाई त्यसको भन्दा पनि वर्षेनी भारतले सीमा मिच्दै आएकोमा बढी चिन्ता छ। करिब 12 अघि बस्तीको बीचमा भारतले पिल्लर निर्माण गरेपछि उनीहरूलाई लाल पूर्जाभन्दा बढी भारतले जग्गा कब्जा गर्ने चिन्ताले सताउन थालेको हो। भारतीय पक्षले रातारात निर्माण गरेको जङ्गे पिल्लर स्थानीय बासिन्दाले सोही बेला भत्काइदिएको नेकपाका नेता रतन रेग्मी एसएसबीले बताउनुभयो। पिलर भत्काएपछि भारतीय एसएसबीले कुसुम घाट क्षेत्रमै प्रवेश गरी स्थानीयहरूलाई धम्काउनुका साथै उक्त जग्गा खाली गर्न अल्टिमेटम दिएको थियो। भारतीय पक्षले कुसुम घाटका कतिपय परिवारलाई 10 गजामा जग्गा परेको भन्दै भोगचलनमा रोक लगाउन खोजेको थियो र कतिपय परिवारलाई उनीहरूले उपभोग गरिरहेको जग्गा भारतको भएको भन्दै उपभोग नगर्न एसएसबीले धम्काउँदै आएको छ। तर स्थानीय बासिन्दा भारतीय पक्षको उक्त दावी भने गलत भएको बताउँछन्। 2021 सालमा बसेको कुसुम घाट बस्ती अहिले आएर कसरी भारतभित्र पर्न नसक्ने बताउँदै स्थानीय धना कुमारले नेपाल सरकार कमजोर भएका कारण भारतीय पक्षबाट प्रताडित हुनु परेको गुनासो गर्नुभयो। उनीसँग 1.5 बिघा जमिन छ। भारतीय पक्षले भनेअनुसार जमिन छोड्नु परे उनीसँग 1 धुर जमिन साथमा नरहने अवस्था छ। यस्तै अमृता देवी कुमारसँग 1 बिघा जमिन छ। उहाँले त्यो जग्गा भोगचलन गर्दै आएको वर्षो भयो तर भारतीयले जग्गा भोगचलन गर्न नदिए परिवारको बिचल्ली हुने अमृता कुमारले बताउनुभयो।
दार्चुलाको गोकुलेश्वर विमानस्थल 26 वर्षदेखि कौचरणमा परिणत भएको छ। दार्चुलाको आर्थिक पर्यटकीय विकास र सम्भावनासँग जोडिएको विमानस्थल द्वन्द्वकालदेखि बन्द भएको हो। विमानस्थल सञ्चालन नसक्दा दार्चुलाले ठूलो घाटा बेहोर्नु परेको छ। सिङ्गो दार्चुला र बैतडेको आधाभन्दा बढी भूभागले सजिलै सेवा पाउने गोकुलेश्वर विमानस्थल सञ्चालन नसक्दा जिल्लाका थुप्रै सम्भावना ओझेलमा परेको शैलेशिखर गाउँपालिकाका स्थानीय लम्बोदर विष्टले बताउनुभयो। विमानस्थल गौचरणमा परिणत हुँदा आकस्मिक रूपमा रेफर गर्नुपर्ने बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ। राजनीतिक दलले विमानस्थलको धावन मार्गमा उभिएर सञ्चार गर्ने आश्वासन दिए पनि निर्माण भने हुन सकेको छैन। 2050 सालदेखि दार्चुलाबाट जितेर जाने सबै नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुने बताउँदै आएको भए पनि सांसद वा मन्त्रीले परिणाममुखी पहल गर्न नसकेको गोकुलेश्वरका स्थानीय गङ्गा दत्त जोशीको गुनासो रहेको छ। 2046 सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल 2050 सालदेखि पूर्ण रूपमा बन्द रहेको छ।
बझाङमा विगतका वर्षहरू जस्तै यस वर्ष पनि इर्सा सङ्कलन गर्नका लागि लेकतिर जानेको लर्को लागेको छ। 3 महिना लेकमा गएर इर्सा सङ्कलन गरी सुरमा काँडा मास्टा 26 पाथिभेरा गाउँपालिका र बङ्गल नगरपालिकाका सर्वसाधारण स्थानीयहरूले अहिले लेकतिर इर्सा गुम्बा सङ्कलन गर्न जान थालेका हुन्। 3 महिना इर्सा सङ्कलन गरेर झन्डै 1 वर्ष खान पुग्ने भएपछि यहाँका स्थानीयहरू सहपरिवारसहित इर्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताउनुभयो। अहिले लेकमा हिउँ भएको भए पनि तल्लो बेल्टतिर इर्सा पाइन थालेपछि उनीहरू लेकतिर जान थालेका हुन्। वैशाख महिनाको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयहरू असार महिनाको अन्तिमतिर मात्र घर फिर्ता हुने गर्दछन्।
उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले कञ्चनपुरवासीहरूलाई आर्थिक समृद्धितिर लैजानका लागि के कस्ता कार्यहरू गर्न सकिन्छ भन्ने विषयमा कञ्चनपुरमा रहेका बैङ्क र वित्तीय संस्थाहरूसँग अन्तर्क्रिया गरेको छ। आज एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले बैङ्क तथा वित्तीय सङ्घ संस्थाहरूले प्रदान गर्ने सेवालाई सहज बनाउनका लागि आग्रह गरेको छ। ऋण प्रवाह गर्दा सहज तरिकाले प्रवाह गर्न कुनै पनि व्यक्तिको धितोमा रहेको सम्पत्ति लिलाम गर्नुभन्दा पहिले उद्योग वाणिज्य सङ्घसँग समन्वय गर्न समेत आग्रह गरेको छ। साथै अन्तर्क्रिया कार्यक्रममा बैङ्कहरू सहर भएका कारण ग्रामीण क्षेत्रमा समेत सेवा विस्तार गर्नुपर्ने सरकारद्वाराहरूले धारणा राखेका थिए।
सार्की समुदायको पुर्ख्यौली पेसालाई जोगाउनका लागि कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर 4 बैतोडामा छाला प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ। विशुद्ध जैविक वस्तुहरूको प्रयोग गरी छाला प्रशोधनको कार्य अगाडि बढाउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो। वन क्षेत्रमा कुहिएर जाने वनस्पतिका पात पतिङ्गर चुना र नुनको प्रयोग गरी परम्परागत जैविक विधिबाट छाला प्रशोधनको कार्य भइरहेको केन्द्रका सञ्चालक राजु राम भुलले बताउनुभयो। विक्रम सम्मत 2064 सालमा बैतडा सामुदायिक वन र WTLCP को सहयोगमा छाला प्रशोधन केन्द्र सञ्चालनमा भए पनि विक्रम सम्म 2067 सालको बाढीले प्रशोधन केन्द्र बगाएपछि कार्य सञ्चालन हुन सकेको थिएन। अहिले बेतकोट छाला प्रशोधन केन्द्र सञ्चालनका लागि बेतकोट नगरपालिकाले रु 15 लाखको लागतमा भवन निर्माण गरेको छ। भवन निर्माणका लागि स्थानीय वासी गणेश भुलले 10 धुर जग्गा निशुल्क प्रदान गर्नुभएको छ। मसिनेरी जडानका लागि WWF बेतकोट नगरपालिका बैतडा सामुदायिक वनले आर्थिक सहयोगका लागि प्रति जनाएका छन्।
कानुनी राज्यमा न्यायालयले जनतालाई निष्पक्ष रूपमा न्याय दिने गरेको जिल्ला अदालत टोटीका जिल्ला न्यायाधीश दयानन्द पनेरुले बताउनु भएको छ। नेपालमा आधुनिक न्याय प्रणालीको सुरुवातका रूपमा नेपाल प्रधान न्यायालय ऐन 2008 जारी भई 2009 साल वैशाख 26 गते लागू भएको सम्झनामा हरेक वर्ष वैशाख 26 गते कानुन दिवस मनाइँदै आएको समेत जिल्ला न्यायाधीश पनेरुले बताउनुभयो। दिवसको अवसरमा आज बाल सुधार गृह टोटीमा रहेका बालबालिकाहरूलाई फलफूल वितरण समेत गरिएको थियो। जिल्ला अदालत टोटीले आयोजना गरेको दिवस समारोह कार्यक्रममा टोटीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधि, वकिल, पत्रकार लगायतको सहभागिता रहेको थियो।
अब खेल खबर। कैलालीको गोदावरी नगरपालिकामा गोदावरी राजधानी कप फुटबल प्रतियोगिता हुने भएको छ। पीएफए स्पोर्ट्स क्लब अतरियाको आयोजनामा जेठ 18 गतेदेखि 28 गतेसम्म प्रतियोगिताको आयोजना हुने जनाइएको छ। प्रतियोगितामा विजयी हुने टिमले 4,00,000, उपविजेताले 2,00,000 नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने। क्लबका खेल संयोजक शिवराज भट्टराईले जानकारी दिनुभयो। प्रतियोगिताको उत्कृष्ट खेलाडीले 25,000, उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले 15,000 पुरस्कार पाउने भट्टराईले बताउनुभयो।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। क्षेत्रीय शहरी विकास योजना निर्माणले गति लिन थाल्यो।
सुदूरपश्चिम प्रदेश सरकारले विदेश जाने युवाहरूका लागि भाषा प्रशिक्षण दिने कार्यक्रम ल्यायो।
सवारी साधनहरूको दुरुपयोग नगर्न बझाङका प्रमुख जिल्ला अधिकारीको निर्देशन।
कैलालीको भजनी नगरपालिका वडा नम्बर 5 का बासिन्दा 50 वर्षदेखि लाल पूर्जा विहीन।
दार्चुलाको गोकुलेश्वर विमानस्थल विगत 26 वर्षदेखि गौचरणमा परिणत।
कञ्चनपुरको बेतकोट नगरपालिकामा छाला प्रशोधन केन्द्र सञ्चालनमा।
र कैलालीको गोदावरी नगरपालिकामा गोदावरी राजधानी कप फुटबल प्रतियोगिता हुने। हवस् तैले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार 099-525-574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।